रेडियो नेपाल हो। रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। डुबान र पहिरोबाट हुने क्षति कम गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। व्यवहारमा कार्यान्वयन गर्न सकिने काम निर्माणमा सांसदहरूको जोड। नेपाल चीन बीच संयुक्त सीमा अनुगमन हुने, अनुगमनका लागि एकीकृत मोडालिटी तयार गरिने। स्वार्थले जोड़िएको एकता स्वार्थकै टकरावले टुट्ने, एमाले अध्यक्ष केपी शर्मा ओलीको दावी। सड़क मरमत गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य फेरि प्रभावित हुने र रूसी सेनाको सैन्य कार्यवाही युक्रेनको पूर्वी भागमा मात्र सीमित नहुने रूसी विदेश मन्त्रीको भनाई।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको हिजोको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल इन्जिनियरिङ परिषद पहिलो संशोधन विधेयक 2076 र ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक 2076 सर्वसम्मतिले पारित गरेको छ। हिजोको बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति बबिता निरौला खरेलले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन 2079 र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन 2079 पेश गर्नुभयो। यसअघि बैठकमा उपसभापति पुष्पा भूषालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको व्यवहार पढेर सुनाउनुभयो। विशेष सभामा सांसदहरूले जनसरोकारका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। हिजोको बैठकमा सांसदहरूले न्यायालयको सुधारसँगै वर्षाका कारणले हुने डुबान, सड़क दुर्घटना लगायतका विषयमा पनि ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। विशेष समयमा सांसद तेलबहादुर महतले राष्ट्रिय गौरवको आयोजना नवलपुरको धवादी फलाम खानीको काम एक वर्षदेखि ठप्प रहेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद तेजुलाल चौधरीले संघीय निजामती ऐन चाँडो ल्याउनु पर्ने बताउनुभयो। सांसद गिरिराजमणि पोखरेलले चुरे क्षेत्र विनाश रोक्न सरकारको ध्यान आकर्षण गराउँदै चुरेको प्राकृतिक स्रोत दोहनका कारण तराई मधेसको जनजीवन प्रभावित बन्दै गएको बताउनुभयो। सांसद सरला कुमारी यादवले प्राविधिक शिक्षाका लागि रकमसहित विद्यार्थी विदेशिएकाले चिकित्सा शिक्षा ऐन संशोधन गरी नेपालमै पढ़ने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसद रेणुका गुरूङले सैनिक विशेष अदालतको फैसला निष्पक्ष बनाउने र यसलाई सैनिक परिसरभन्दा बाहिर राख्नुपर्ने बताउनुभयो। सांसद अनिल कुमार झाले देशभरका किसानले आवश्यक सामग्री र मलखाद नपाएकाले त्यसको क्षतिपूर्ति दिन र सांसद क्षेत्र विकास कोषबारे जनतालाई स्पष्ट पार्नुपर्ने धारणा राख्नुभयो। सांसद प्रेम सुवालले नेपाल भारत सीमामा रहेको सीमा स्तम्भ भारतीय पक्षले गायब बनाएको र नेपाली भूभाग अतिक्रमण गरिरहेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद निरूदेवी पालले कञ्चनपुरको मझगाउँ विमानस्थलको केही जग्गा नेपाली सेनाको चण्डीदल गणले कब्जा गरेकाले तत्काल फिर्ता गरी पुनः संचालन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद बहादुर सिंह लामाले पासाङ लामो मार्गको काम चाँडो अघि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद गजेन्द्र बहादुर महतले सदन र सड़कले खोजी गरेको यम अधिकारीको विषय टुंगो लगाउनु पर्ने धारणा राख्नुभयो। सांसद राजबहादुर बुढ़ाले दैलेखको गुराँस गाउँपालिकामा गोली चल्ने गरी भएको घटनाप्रति ध्यान आकर्षण गराउँदै शान्ति सुरक्षा कायम गर्न माग गर्नुभयो। सांसद राजेन्द्र कुमार केसीले विशेष समय र शून्य समयमा सांसदहरूले उठाउनुभएका विषयको कहीँ कतै सुनवाई नभएको विषयमा सभामुख मार्फत रूलिङ गर्न माग गर्नुभयो। सांसद आशा कुमारी विकले बझाङ जिल्लामा बाढ़ी पहिरोका कारण सदरमुकामसम्म आवत जावत गर्न असुविधा भइरहेको र भएका सड़क गुणस्तरहीन भएका कारण हप्ता दिनमा नै भत्कने गरेको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद नरबहादुर धामीले सुदूरपश्चिमलाई संघीय सरकारले भेदभाव गरेको भन्दै वर्तमान सरकारले कैलालीको गेटा मेडिकल विश्वविद्यालय बनाउन आनाकानी गरिरहेको धारणा राख्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक 2079 सर्वसम्मतिले पारित भएको छ। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक 2079 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। बैठकमा मन्त्री पौडेलले विधेयक सम्बन्धी सांसदहरूले उठाउनुभएका जिज्ञासाहरूको जवाब दिँदै विश्वविद्यालयहरूलाई विषयगत विश्वविद्यालयका रूपमा अघि बढ़ाउने सरकारको लक्ष्य अनुसार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक ल्याइएको बताउनुभयो। मन्त्री पौडेलले विश्वविद्यालयहरूलाई समय अनुकूल प्रतिस्पर्धात्मक र अनुसन्धानात्मक क्षेत्रका रूपमा विकास गर्दै जाने कार्य अघि बढ़ाइएको समेत बताउनुभयो। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले व्यवहारमा कार्यान्वयन गर्न सकिने गरी कानून निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो। बैठकको विशेष समयमा सांसद प्रकाश पन्त, राधेश्याम पासवान, उदय बहादुर बोहराले देशको संघीय व्यवस्थालाई संस्थागत गर्ने गरी समाज र समयानुकूल कानून संशोधन गर्दै प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो। सांसदहरू विमला राई पौड्याल, मोहम्मद खालिद, महेश कुमार महरा र इन्दु कडरियाले सुकुम्बासी समस्या र देशको सिमानाका सम्बन्धमा सरकारको स्पष्ट मत हुनुपर्ने धारणा राख्नुभयो। बैठकमा सांसदहरूले अर्थ मन्त्रालयको विवादित सीसीटीभी फुटेजको विषयमा सत्य तथ्य यथाशीघ्र बाहिर ल्याउन र दोषीमाथि कार्यवाही गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 9 गते सोमबार बिहान 11 बजेका लागि बोलाइएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको प्रमुख सचेतक र सचेतक नियुक्त गर्नुभएको छ। सभापति देउवाले हिजो कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मेन विश्वकर्मालाई नियुक्त गर्नुभएको हो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अरूलाई मात्र दोष लगाउने भन्दा पनि आफूभित्रको कमजोरीलाई निहाल्दै जनताका लागि काम गर्नुपर्ने बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित नेकपा एकीकृत समाजवादीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष नेपालले जनप्रतिनिधिहरूले जनतासँग नङ र मासुको जस्तो सम्बन्ध बनाउनु पर्ने बताउनुभयो।
त्यो देशभक्तिको भावना, जनसेवाको भावना अनि त्यो साथसाथै पार्टीप्रतिको निष्ठा, पार्टीप्रतिको समर्पण, अनुशासनको पालना, इमानदारीता र मेहनतका लगनशीलताका साथ सबैको राय विचारलाई सुन्ने समय समयमा जनताको भेला गर्नुहोस्। एउटा वडा बनाउनु, सबै वडाका जनप्रतिनिधिहरूलाई बोलाउनु, समय समयमा छलफल गर्नुहोस्, त्यसको समाज सेवामा जुटेका मान्छेको राय लिनुहोस्, बुद्धिजीवीहरूको पनि सल्लाह लिनुहोस्, पार्टीका नेताहरूको कार्यकर्ताको पनि निर्देशन सुन्नुहोस्, राय सुझाव सुन्नुहोस्।
अध्यक्ष नेपालले जनतासँग छलफल गरेर योजनाहरू अगाडि बढ़ाउनु पर्ने र जनप्रतिनिधिहरू जनताको सेवक बन्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले नेकपा विभाजनको प्रमुख कारण संसद विघटन भएको पनि उल्लेख गर्नुभयो। अध्यक्ष नेपालले एमाले कम्युनिष्ट पार्टी नरहेको ठानेर आफूहरूले विद्रोह गरी यहाँसम्म आएको पनि बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्पादन र उत्पादनका साधनहरू माथिको पहुँचमा समानुपातिक वितरण गर्न सके मानव समाज सुन्दर र सुखी हुन सक्ने बताउनु भएको छ। नेकपा एमाले बागमती प्रदेश कमिटिले हिजो काठमाण्डुमा आयोजना गरेको प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा अध्यक्ष ओलीले समग्र समाज र जनताको बीच जनताको जीवनस्तरमा सुधार ल्याउन सुखी नेपाली समृद्ध नेपालको नारालाई एमाले अघि सारेको बताउनुभयो।
यस धरतीमा खालि न्यायोचित विधि प्रणाली, उत्पादन र उत्पादनका सम्बन्धहरू, तिनीहरू माथिको पहुँच र उपलब्धिहरू माथिको पहुँच यथोचित ढंगले गर्ने हो भने मानव समाज सुन्दर र सुखी हुन सक्छ। त्यसैलाई लिएर हामीले आज अगाडि बढ़ाइरहेको समृद्ध नेपाल, सुखी नेपालीको भन्छ।
अध्यक्ष ओलीले स्वार्थले जोड़िएको एकता स्वार्थकै टकरावले टुट्ने दावी पनि गर्नुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनैतिक स्थिरताका लागि दलहरूको शुद्धिकरण आवश्यक रहेको बताउनु भएको छ। नेकपा एमाले प्रचार विभागले हिजो काठमाण्डुमा आयोजना गरेको अनलाइन संचार माध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा महासचिव पोखरेलले राजनैतिक दल बलियो भए मात्रै देशलाई नीतिगत नेतृत्व दिन सक्ने बताउनुभयो। उहाँले सरकार सञ्चालनमा साना राजनैतिक दलहरूको सत्ता स्वार्थ हावी हुँदा सरकार दिशाविहीन हुने गरेको बताउनुभयो। महासचिव पोखरेलले लोकतन्त्रलाई बलियो बनाउन दलहरूको शुद्धिकरण आवश्यक रहेकोमा जोड़ दिनुभयो। एक प्रश्नको जवाफमा महासचिव पोखरेलले नेकपा एमाले संघीयता खारेज हुनुपर्छ भन्ने पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो। उहाँले पार्टीको नीति र विचार मिल्ने दलसँग आगामी निर्वाचनमा सहकार्य गर्ने पनि बताउनुभयो। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले आगामी संघ र प्रदेशको निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताउनु भएको छ। नेपाल प्रेस युनियन चितवनले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर महतले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले गत वैशाख 30 गते सम्पन्न स्थानीय तहको निर्वाचनले लोकतन्त्र र संघीयतालाई बलियो बनाएको बताउनु भएको छ। निर्वाचन आयोग र आम निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको स्थानीय तह निर्वाचन 2079 पर्यवेक्षण प्रतिवेदन सार्वजनिक र समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले एकै दिन उत्साहजनक रूपमा 71% मतदान हुनुले निर्वाचनको सफलता मापन गर्न सकिने र प्रदेश सदस्य समितिले राजीनामा गरेर स्थानीय तहको प्रमुखमा उम्मेद्वारी दिनुले स्थानीय तहको आकर्षण बढ़ाएको उल्लेख गर्नुभयो। उहाँले निर्वाचन प्रणालीमा सुधारका लागि पर्यवेक्षक संस्थाले दिने वस्तुगत सुझावलाई कार्यान्वयन गरिने पनि बताउनुभयो। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघको 77 महासभामा नेपालबाट उच्चस्तरीय सहभागिताका लागि गृह कार्य भइरहेको जनाएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसंघको महासभा विश्वभरका सरकार वा राष्ट्रप्रमुख सहभागी भई सम्बोधन गर्ने मंच भएकाले त्यसै गरी भ्रमण हुने अपेक्षासहित परराष्ट्र मन्त्रालयले तयारी थालेको बताउनुभयो। संयुक्त राष्ट्रसंघीय महासभा आगामी सेप्टेम्बर 13 शुरू हुनेछ। प्रवक्ता लम्सालले अमेरिकी सेनाको स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई जानकारी गराउने विषयमा अध्ययन भइरहेको पनि बताउनुभयो। पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा पत्रकारको जिज्ञासामा प्रवक्ता लम्सालले दुवै पक्षको अनुकूलता भएपछि मात्रै भ्रमणबारे जानकारी गराइने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालैको भारत भ्रमणका सम्बन्धमा पत्रकारहरूको एक अर्को जिज्ञासामा मन्त्रालयका प्रवक्ता लम्सालले भ्रमण राजनैतिक दलको निमन्त्रणामा भएको र आफ्नै किसिमले तय भएकाले त्यसमा परराष्ट्र मन्त्रालयले सहजीकरणको काम मात्रै गरेको बताउनुभयो। नेपाल चीनबीच संयुक्त सीमा अनुगमन हुने भएको छ। दुई देशको सीमा मामिला सम्बन्धका अधिकारीबीच सीमा अनुगमन गर्ने विषयमा सहमति भएको छ। सीमा मामिला सम्बन्धी भएको भर्चुअल बैठकले यही जुलाई 14 परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एशिया महाशाखा प्रमुख र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा सामुद्रिक मामिला विभागका प्रमुखको नेतृत्वमा सीमा अनुगमन गर्ने सहमति गरेको हो। लामो समयदेखि नेपाल चीनबीच संयुक्त सीमा निरीक्षण नभएकाले आपसी परामर्शद्वारा उक्त कार्य अघि बढ़ाउने सहमति भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो। सीमा अनुगमनका लागि एकीकृत मोडालिटी तयार गरिने पनि उहाँले बताउनुभयो। अनुगमन गर्ने र देखिएका विषयलाई संयुक्त रूपमा प्रतिवेदनमा तयार गरिने पनि उहाँले बताउनुभयो। नेपाल र चीनबीच सन् 1963 अन्तिम रूप दिइएको सम्झौतामा हरेक 10-10 वर्षमा सीमा अनुगमन गरी अध्यावधिक गर्ने उल्लेख छ, तर नियमित अनुगमन भने हुन सकेको छैन। परराष्ट्र मन्त्रालयमा हिजो भएको नियमित पत्रकार भेटघाटका क्रममा प्रवक्ता लम्सालले कोविड-19 संक्रमण महामारी सम्बन्धी आवश्यक स्वास्थ्य मापदण्ड अप्नाई नेपाल चीन सीमा केरूङ र सुवागढ़ी नाकालाई व्यापारका लागि दुईतर्फी खुला गर्ने र हिल्सा नाका एकतर्फी रूपमा खुला गर्ने विषयमा पनि सहमति भएको जानकारी दिनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले दानबहादुर तामाङलाई गणतन्त्र अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा तामाङलाई गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कारागारका कैदीबन्दीको अवस्था निकै जटिल रहेको बताउनु भएको छ। मानवाधिकार एवं कैदीबन्दी न्यायिक सरोकार मंचको 9 वार्षिकोत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष मगरले कारागारभित्रका कैदीबन्दीको अवस्थाबारे आयोगले जानकारी लिँदै आएको बताउनुभयो। राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेलले संविधान र कानूनमा महिला अधिकारका विषयमा धेरै लेखिए पनि कारागारभित्र रहेका महिला कैदीबन्दीको अवस्था दयनीय रहेको बताउनुभयो। बाटो मरमत गर्नुपर्ने भएकाले आगामी एक हप्ता अझै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने भएको छ। यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसिडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापन स्थल बन्सरे डाँडासम्म जाने करिब 2 किलोमिटर बाटो मरमतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो। शहरी विकास मन्त्रालयले फोहोरको गाड़ी आवतजावत गर्दा बाटो मरमतको काममा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकालाई केही दिन फोहोरको गाड़ी नपठाउन आग्रह गरेको आग्रह अनुसार व्यवस्थापन कार्य रोक्न लागि हो। आजदेखि काठमाडौँ उपत्यकाका 18 स्थानीय तहको फोहोर व्यवस्थापनको काम रोकिने काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ। काठमाडौँ महानगरपालिकाले एक सूचना जारी गर्दै सोही अवधिमा आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सड़क चोक सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टा छुट्टै राख्नका लागि अपील गरेको छ। काभ्रे पलाञ्चोकको तेमाल गाउँपालिका तीनका दुई बालक हिजो सुनकोशी नदीले बगाएर बेपत्ता भएका छन्। तेमाल गाउँपालिकाको वडा नम्बर दुई स्थित लाम बगरमा हिजो पौड़ी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवड़ाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका तीन चौथली बस्ने सोम माझीका 11 वर्षीय छोरा समीर र सोही ठाउँका कुलबहादुर माझीका 8 वर्षीय छोरा कान्छा रहेका छन्। पौड़ी खेल्ने क्रममा बगाएर बेपत्ता भएका उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। हिजो देशभर 391 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 3981 नमूनाको पीसीआर परीक्षण गर्दा 340 र एन्टीजेन परीक्षण गर्दा 51 जना गरी 391 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 46 जना कोरोना संक्रमणबाट मुक्त भएको पनि मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा थप तीनजनामा हैजा पुष्टि भएको छ। हिजो गरिएको परीक्षणमा थप तीनजनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै उपत्यकामा हैजा पुष्टि हुनेको संख्या 34 पुगेको छ। अछामका स्थानीय तहहरूले महिला दलित बालबालिका अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक लक्षित विभिन्न सिपमूलक योजनाहरू अगाडि बढ़ाएका छन् जसले गर्दा उनीहरूलाई आत्मनिर्भर बन्ने बाटो समेत खुलेको छ। टेकराज भण्डारीको रिपोर्ट।
अछामको रामारोशन गाउँपालिकाले विपन्न एकल महिलाका लागि दिएको 3 महिने सिलाई कटाई तालिममा सहभागी एकजना महिला देवसरा भण्डारी
सिलाई कटाई हाम्रो तालिम बढाएको थियो, हामीले अगाडि सर्नुपर्छ भनेर आया छौँ।
अछामको तुर्माखात गाउँपालिका वडा नम्बर 4 बमबहादुर विक हाल 22 वर्षको हुनुभयो। 2 वर्षको उमेरदेखि दुवै आँखाको दृष्टि गुमाउनु भएका उहाँको आँखाको अपरेशन गरेपछि दृष्टि फर्किने चिकित्सकको सुझाव आएपछि अपरेशनका लागि आवश्यक 3.5 लाख रूपियाँ गाउँपालिकाले बेहोर्ने निर्णय गरेको छ। यसबाट आफूलाई निकै खुसी लागेको बम बहादुरको भनाइ छ।
मेरो आँखाको उपचारको लागि जुन खर्च छुटाएको छ गाउँपालिका परिवार प्रति म हृदय देखि नै धन्यवाद गर्छु।
बम बहादुर जस्तै पालिकाका अन्य महिला बाल बालिका लगायतको क्षेत्रमा के काम भएको छ त तुर्माखात गाउँपालिकाका अध्यक्ष डम्बर विशी।
हामीले गएर घरवर्गका अपाङ्ग नागरिकहरूलाई पनि मासिक रूपमा 800 र 600 दिने गरी निर्णय पनि गरेका छौँ। महिला दलित जनजाति पछाडि पारिएको लक्षित वर्गका लागि पनि हामीले यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएका
छौँ। यसका साथै साथीबगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई देश दर्शन कार्यक्रम अन्तर्गत विभिन्न ठाउँको भ्रमण तथा दर्शन समेत गराएको छ। साफेबगर 2 हिरा देवी कुँवर जिल्लाको मंगलसिंह नगरपालिकाका निवर्तमान उपप्रमुख सरिता उपाध्याय महिलाका लागि सिपमूलक तालिमको आयोजना गरी उद्यमशील बनाउन प्रयास गरिरहेको बताउनुहुन्छ।
महिलालाई सजिलैसँग कम पैसा लगानी लाग्ने र घरै बसी बसी नगरपालिकाकै पैसा मार्फत च्याउ घरमै उत्पादन गर्ने भनेर एकवटाका एक महिला गर्भवती महिला 2 वर्षसम्म पुगेको बच्चा हो उहाँहरू महिलालाई बोलाएर तालिम दिएको र उत्पादन गर्नको लागि सामग्री पाल पाइप चाहिने सामान त्यसरी दिइरहेको हो।
नगरपालिकाका प्रमुख राजेन्द्र कुँवर महिला बालबालिका असहाय लगायतका क्षेत्रमा काम गरिरहेको बताउनुहुन्छ।
गर्भवती महिलाहरूसँग नगर उपप्रमुख कुशिली कार्यक्रम ज्येष्ठ नागरिकलाई देश दर्शन र अपाङ्गता भएका गर घ वर्गका व्यक्तिलाई आर्थिक सहयोग गरेका छौँ।
स्थानीय तहले आफ्नो क्षेत्रका महिला दलित बालबालिका अपाङ्ग ज्येष्ठ नागरिकका लागि गरिरहेको कामलाई थप व्यावसायिक तथा उत्पादनमुखी बनाउन जरूरी देखिन्छ। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। रूसका विदेश मन्त्री सर्गे लाभ्रोभले रूसी सेनाको सैन्य कार्यवाही युक्रेनको पूर्वी भागमा मात्र सीमित नहुने बताउनु भएको छ। रूसी संचार माध्यमहरूलाई दिनुभएको अन्तर्वार्तामा विदेश मन्त्री लाभ्रोभले पश्चिमा मुलुकहरूले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रदान गरेपछि रूसले पनि आफ्नो रणनीति परिवर्तन गर्नु परेको बताउनुभयो। विदेश मन्त्री लाभ्रोभले अब रूसले आफ्नो सुरक्षाका लागि भए पनि युक्रेनी सेनालाई पूर्वी क्षेत्रबाट पनि पछि धकेल्न बाध्य भएको बताउनुभयो। यसैबीच अमेरिकाले युक्रेनलाई थप लामो दूरीको क्षेप्यास्त्र प्रदान गर्ने निर्णय गरेको छ। श्रीलंकाको संसदले मुलुकको नयाँ राष्ट्रपतिमा वर्तमान प्रधानमन्त्री रणिल विक्रमासिंघेलाई निर्वाचित गरेको छ। जनस्तरमा अलोकप्रिय रहे पनि संसदमा भएको निर्वाचनमा उहाँ राष्ट्रपति चुनिनु भएको हो। मुलुक आर्थिक रूपमा टाट पल्टिएर महिनौदेखि सरकार विरोधी प्रदर्शन भइरहेका बेला राष्ट्रपति बन्नुभएका विक्रमासिंघे सामु ती सबै कुरा सल्टाउने चुनौती रहेको छ। मुलुक टाट पल्टेकोमा सरकार विरूद्ध जनआक्रोश बढ़दै गई राष्ट्रपति निवासमा प्रदर्शनकारीहरूले आक्रमण गर्न थालेपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्सेले यसअघि नै देश छाडिसक्नु भएको छ। प्रदर्शनकारीहरूले अहिले राष्ट्रपतिमा निर्वाचित त्यति बेलाका प्रधानमन्त्री विक्रमासिंघेको समेत राजीनामा मागी उहाँको निवासमा पनि तोड़फोड़ गरेका थिए।
विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राजधानी बापत अधिकतम अमेरिकी डलर 200 सम्मको सटै सुविधा प्रदान गर्ने व्यवस्था भएको छ। नेपाल राष्ट्र बैंकले परिवर्तित विदेशी मुद्रा बिक्री गर्ने इजाजत प्राप्त मनी चेन्जरले विदेश भ्रमणमा जाने नेपालीहरूलाई तोकी अनुसार प्रति व्यक्ति 200 डलर मात्र सटै सुविधा उपलब्ध गराउन निर्देशन गरेको छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त निकायलाई यस खालको एकीकृत परिपत्र जारी गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर मार्फत मगाएको 30,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी मल साउनको तेस्रो साता पछि मात्रै बीरगंज आइपुग्ने भएको छ। कम्पनीको प्रादेशिक कार्यालय बीरगंजका प्रमुख चन्द्र प्रसाद चौलागाईले मल अझै कोलकाता बन्दरगाहसम्म आइ नसकेको उल्लेख गर्नुभयो। कम्पनीले ग्लोबल टेन्डरबाट खरिद गर्न लागेको 30,000 मेट्रिक टन युरिया र 20,000 मेट्रिक टन डीएपी मल सो मल साउनको पहिलो सातासम्म कोलकाता आइपुगे पनि त्यहाँबाट नेपाल आइपुग्न कम्तीमा साउन 20 लाग्ने चौलागाईले बताउनुभयो। नेपाल किसान संघका केन्द्रीय अध्यक्ष गणेश तिमिल सिन्हाले मधेस प्रदेशसँगै मुलुकभर मलको अभाव भइरहे यस वर्ष धानको उत्पादनमा कमी आउने बताउनुभयो। बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न अनुमति माग्दै सर्वोत्तम सिमेन्ट लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन गरेका छन्। योग्य संस्थागत लगानीकर्ताहरूलाई आईपीओ निष्कासन गर्न सर्वोत्तम सिमेन्टले असार 28 गते र रिलायन्स स्पिनिङ मिल्सले असार 31 गते बोर्ड समक्ष निवेदन गरेका हुन्। सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रक्रिया मार्फत योग्य संस्थागत लगानीकर्ताहरूका लागि 24 करोड़ रूपियाँ बराबरको 24,00,000 कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको छ। तर योग्य संस्थापकहरूले न्यूनतम 501 रूपियाँदेखि 751 रूपियाँ 50 पैसा मूल्यभित्र रहेर आवेदन दिन सक्नेछन्। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सले पनि बुक बिल्डिङ प्रक्रिया मार्फत 7,70,64,000 रूपियाँ बराबरको 7,70,640 कित्ता शेयर निष्कासन गर्न अनुमति माग गरेको छ। नागरिक लगानी कोषले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ। शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युतको तर्फबाट डाक्टर भूषण गुरागाईले हस्ताक्षर गर्नु भएको छ। सगरमाथा जलविद्युतको 54,88,000 कित्ता साधारण शेयरमा 100 अंकित दरले हुनाहुने 54,88,00,000 बराबरको शेयर कोषले प्रत्याभूति गर्नेछ।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजीनामा दिनुभएको छ। बुधबार पत्रकार सम्मेलन गरेर दशानायकेले प्रशिक्षकबाट राजीनामाको घोषणा गर्नुभएको हो। पुबुदुले नेपाली टोलीको प्रशिक्षकका लागि गत मंगिरमा मात्र 2 वर्ष कार्यकालका लागि सम्झौता गर्नुभएको थियो। पुबुदु यसअघि सन् 2011 2015 नेपाली टोलीको प्रशिक्षक हुनुहुन्थ्यो। पत्रकार सम्मेलनमा उहाँले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताउनु भएको छ। श्रीलंकाली मूलका क्यानेडियन प्रशिक्षक पुबुदुले राजीनामाको विषयलाई आफ्नो जीवनकै कठिन निर्णय भएको पनि बताउनु भएको छ। पुबुदुले एक हप्ता अघि नै नेपाल क्रिकेट संघ क्यानलाई इमेल मार्फत राजीनामा बुझाएको जानकारी दिनुभयो। गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज 28 कार्तिक 3 गतेसम्म आयोजना हुने 9 राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकूद परिषद राखेपले विभिन्न 14 उपसमिति तय गरेको छ। 9 राष्ट्रिय खेलकूद प्रतियोगिताको कार्यकारी समितिले प्रतियोगिता सञ्चालनका लागि उपसमिति त्यसका संयोजक र सचिवहरू तोकेको बुधबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो। 14 उपसमिति मध्ये 12 उपसमितिको संयोजक र सचिवको नाम सार्वजनिक गरिएको छ। कार्यकारी समितिका संयोजक समेत रहनुभएका घिसिङले उपसमितिको टीओआर तोकिएको तथा बाँकी दुईवटा अनुसन्धान र सुरक्षा समिति संयोजक र सचिव छिट्टै तोकिने जानकारी दिनुभयो। 9 राष्ट्रिय खेलकुदमा 7 प्रदेश 3 विभागीय र गैर आवासीय नेपाली संघ एनआरएनए गरी 11 टोलीको सहभागिता रहनेछ। 9 राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि यसअघि नै 36 खेलमा प्रतिस्पर्धा हुने निर्णय भइसकेको छ।
अच्युत अर्याल खेल समाचारका साथमा अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही पहाड़ी भागका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश एक र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 42.5 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:21 भयो भने सूर्यास्त भरे साँझ 7 बजे हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। डुबान र पहिरोबाट हुने क्षति कम गर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण, व्यवहारमा कार्यान्वयन गर्न सकिने कानून निर्माणमा सांसदहरूको जोड़, नेपाल चीनबीच संयुक्त सीमा अनुगमन हुने, अनुगमनका लागि एकीकृत मोडालिटी तयार गरिने, स्वार्थले जोड़िएको एकता स्वार्थकै टकरावले टुट्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको दावी, सड़क मरमत गर्नुपर्ने भएकाले आगामी एक हप्ता अझै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने र रूसी सेनाको सैन्य कार्यवाही युक्रेनको पूर्वी भागमा मात्र सीमित नहुने हुने रूसी विदेश मन्त्रीको भनाई। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।